नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। यति बेला विद्यालय शिक्षा विधेयक संसदीय समितिमा छ। विभिन्न चरणमा यो विधेयकमाथि छलफलहरू भएका छन्। सांसदहरूले यसमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ, सँगै शिक्षाविदहरूले र शिक्षासँग सम्बन्धित व्यक्तिहरूले पनि यो विधेयकमा भएका विषयहरू र विधेयकमा समावेश गर्नुपर्ने विषयहरूमा आफ्नो धारणा व्यक्त गरिनै रहनु भएको छ। हिजो समितिले यो विधेयकमाथि विभिन्न शिक्षाविदहरूसँग छलफल गरेको थियो र जसमा चाहिँ विशेष गरी शिक्षकहरूलाई चाहिँ राजनीतिबाट अलग राख्नुपर्ने, विद्यालयलाई चाहिँ दलीय राजनीति भन्दा पर राख्नुपर्ने, दलीय राजनीति चाहिँ विद्यालयमा गर्न नहुने लगायतका थुप्रै सुझावहरू त्यहाँ चाहिँ विज्ञहरूले दिनुभएको थियो। आज हामी विचाराधीन छलफलका क्रममा रहेको विद्यालय शिक्षा विधेयक र अहिलेको वर्तमान शिक्षा प्रणालीसँग यसलाई कसरी समायोजन गर्न सकिन्छ, कसरी अहिलेको जुन शिक्षाको माग छ त्यस अनुरूप ढाल्न सकिन्छ भन्ने सन्दर्भमा आजको अन्तर्संवादमा हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ एकजना शिक्षाविद र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष समेत हुनुहुन्छ, उहाँ महाश्रम शर्मा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। महाश्रम शर्माज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
थ्याङ्क यू हजुर, नमस्कार, धन्यवाद
हजुर। अब शिक्षा विधेयकमाथि अहिले छलफल चलि नै रहेको छ। हिजो यहाँहरू पनि त्यो विधेयकमाथिको छलफलमा सहभागी हुनुभयो, समितिले यहाँहरूलाई बोलायो र त्यो छलफलमा यहाँहरूले आफ्नो धारणा व्यक्त गर्नुभएको छ। मूलत यो विद्यालय शिक्षकलाई, विद्यालय शिक्षा विधेयकलाई चाहिँ कस्तो सरसर्ती हेर्दा यहाँले कस्तो पाउनुभयो अहिले छलफलमा रहेको विधेयकलाई?
होइन, धन्यवाद। एकदमै यो अहिले जुन हिसाबबाट विभिन्न चरणमा विद्यालय शिक्षा विधेयक छलफलबाट शिक्षा तथा स्वास्थ्य समितिमा आइपुगेको छ र यो समितिले पनि एकदमै चरणबद्ध रूपमा विभिन्न स्टेक होल्डर्सहरू, यो यसका सरकारवालाहरू र अहिले पछिल्लो समयमा शिक्षाविदहरू र अन्य विज्ञहरूसँग पनि छलफलको चरणमा छ र विशेष सामान्यतया यो हिसाबले आइपुग्दाखेरि सरकारले यसलाई अब आउने जुन किसिमको संसद छ त्यो संसदमा चाहिँ यो विधेयकको चाहिँ सकेसम्म यसलाई चाहिँ पास गर्ने लाइनमा पनि छ भन्ने सुनिएको छ। त्यसो भएर पनि यसलाई अलिकति धेरै राम्रोसँग अगाडि बढाइरहेको छ र समग्रमा चाहिँ हेर्दा यो विधेयक चाहिँ जुन हिसाबबाट यहाँसम्म आइपुग्दा जुन हिसाबबाट आइपुगेको छ यसले चाहिँ एक दुईटा कुराहरू धेरै चाहिँ विज्ञहरूले पनि उठाएको विषयमा शिक्षा विधेयकमा चाहिँ कतिपय यो जुन माननीय संसदजीवहरू माननीय जीवहरूबाट जुन यो चाहिँ संशोधन प्रस्तावहरू पनि आएको छ त्यो प्रस्तावहरूलाई समेत राखेर चाहिँ अब यो फाइनलको चरणमा चाहिँ आइपुगेको हुनाले यो जुन विधेयक जुन हिसाबबाट आएको थियो त्यसलाई चाहिँ जुन माननीय जीवहरूले राखेको संशोधन प्रस्ताव समेत समेटेर अगाडि जानु चाहिँ पर्दा कतिपय सन्दर्भमा विधेयक चाहिँ जुन हिसाबले आयो त्यसमा धेरै परिवर्तन गर्नुपर्ने अवस्था चाहिँ देखियो। विशेष त त्यसमा चाहिँ जुन नेपालको ओभरअल शिक्षा प्रणाली छ त्यसमा चाहिँ बाल बालिकाहरूको शिक्षा प्राप्त गर्ने पाउने जुन अधिकार छ र त्यसलाई गुणस्तरीय शिक्षाको लागि कसरी चाहिँ सुनिश्चित गर्न सकिन्छ र विशेष गरी विश्वमा आएको परिवर्तनसँगै सूचना तथा सञ्चार प्रविधि समेतलाई चाहिँ दृष्टिगत गरेर सार्वजनिक विद्यालयको सशक्तिकरण र नेपालको सन्दर्भमा सार्वजनिक र निजी विद्यालयहरू सञ्चालनमा छन् र ती दुवै विद्यालयहरूलाई कसरी सँगसँगै अगाडि लान सकिन्छ भन्ने विषय पनि अहिलेको चाहिँ यो विधेयकले चाहिँ समेटेको छ र विशेष गरी यसमा अझै पनि गराउनु पर्ने कुरा के छ भने नेपालको संविधानले सुनिश्चित गरेको जुन अनिवार्य तथा निशुल्क शिक्षा छ र अनिवार्य तथा निशुल्क शिक्षालाई सुनिश्चित गरेर नेपालमा बाल बालिकाहरूलाई गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयलाई चाहिँ फोकसमा राखेर केन्द्रबिन्दुमा राखेर चाहिँ यो विधेयकलाई परिमार्जन गरेर अगाडि लानुपर्नेछ र त्यो हिसाबबाट छलफल चलिरहेको छ।
अब अहिले छलफल चलिरहँदा विशेष गरी सबैको धारणा बुझ्दा चाहिँ शिक्षकहरूलाई चाहिँ राजनीतिबाट, विद्यालय र शिक्षकलाई चाहिँ राजनीतिबाट मुक्त राख्नु पर्यो, यहाँ धेरै राजनीति भयो जसले चाहिँ शिक्षामा सोचेका लिएका उपलब्धिहरू हासिल हुन सकेनन् भन्ने कुराहरू छन्। अब यसलाई चाहिँ यो विधेयकले कसरी उल्लेख गरेको छ र के साँच्चै अब राजनीतिबाटै अहिले जुन चरम राजनीति भयो विद्यालय र शिक्षकहरूमा त्यस कारणले नै अहिलेको यो हामीले जुन खालको शिक्षामा नतिजाको अपेक्षा गरेका छौं त्यो हुन नसकेको हो त
होइन। यसका दुईटा पार्टहरू छन्। विशेष गरी शिक्षामा चाहिँ विद्यार्थीहरूको बाल बालिकाको शिक्षण सिकाइको सबभन्दा पहिलो चाहिँ कम्पोनेन्ट शिक्षण सिकाइलाई राम्रो पार्ने शिक्षक हो। त्यसैले शिक्षक भन्दा अरू कसैले चाहिँ बाल बालिकाको शिक्षण सिकाइलाई राम्रो बनाउन सक्दैन। त्यस हिसाबबाट शिक्षकलाई जुन किसिमको एउटा मोटिभेसन कसरी गर्न सकिन्छ र शिक्षकका चाहिँ अहिले जुन हिसाबबाट विभिन्न हिसाबले विगतदेखि जुन शिक्षकका डिमान्डहरू थिए ती कुरालाई कसरी गर्न सकिन्छ, गुणस्तरीय शिक्षा दिनको लागि कम्पिटिसन प्रतिस्पर्धाबाट शिक्षकलाई कसरी राख्न सकिन्छ र विशेष गरी हिजोदेखि जुन हिसाबबाट शिक्षकहरूको नियुक्ति भयो, जसरी चाहिँ शिक्षकहरू भर्ना भएर अहिलेसम्म आइपुगेको छ, यो बीचमा चाहिँ कतिपय सन्दर्भमा जुन कम्पिटिसनको हिजो चाहिँ स्वतः थाहै हुने प्रक्रिया पनि आयो, त्यसैले ती कुराहरू आउँदै गर्दा अहिले चाहिँ विशेष गरी क्वालिटीको कुरालाई चाहिँ जुन पछाडि परेको छ त्यसमा चाहिँ सबै विज्ञहरूले पनि चिन्ताको विषय चाहिँ जाहेर गर्नुभयो र त्यो चिन्ता के हो त भने गुणस्तरीय शिक्षाको कुराहरू गर्दा बित्तिकै कम्पिटेटिभ हिसाबबाट शिक्षकहरू राख्न आवश्यक छ। तर भइरहेको अवस्थामा शिक्षकलाई चाहिँ किनभने शिक्षक भनेको सबैभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट शिक्षाको भएको हुनाले शिक्षकहरूलाई चाहिँ एकदमै सम्मानित हिसाबबाट उनीहरूलाई चाहिँ सपोर्ट गर्ने हिसाबबाट अहिले जुन हिसाबबाट शिक्षकलाई सपोर्ट गर्न सकिएको छैन क्लासरुम डेलिभरीको रूपमा शिक्षकलाई चाहिँ शिक्षक बनाएर पठाइदिने तर उसलाई चाहिँ सपोर्ट गर्न सकिएन भने अरू हिसाबबाट विशेष गरी चाहिँ शिक्षा दिँदाखेरि जुन अहिलेको कन्टेक्स्टमा चाहिँ आइएसटीको कुरा अनि क्लासरुम डेलिभरीमा चाहिँ अपनाउनु पर्ने विधिहरू त्यहाँका चाहिँ सामग्रीहरूको कुरा यो एउटा पक्ष भयो भने दोस्रो पक्ष यहाँले उठाउनु भएको राजनीतिको कुरा शिक्षकहरूको सन्दर्भमा एउटा चाहिँ जुन किसिमको शिक्षक महासङ्घ भन्ने जुन भनेर चाहिँ जुन राखिएको छ शिक्षाको पेसागत हकितको लागि तर त्यो बाहेक चाहिँ प्रत्येक चाहिँ पार्टीका चाहिँ राजनैतिक सङ्गठन हुन हुँदैन नै भन्ने विषय चाहिँ सबैले उठाइरहेको हुनाले त्यो शैक्षिक क्षेत्रमा एउटा एकाडेमिक क्षेत्र हो। यो एकाडेमिक क्षेत्रमा चाहिँ वास्तवमा शिक्षकको आफ्नो पेसागत सङ्गठन हुन आवश्यक छ र त्यस बाहेकका अरू किसिमका सङ्गठनमा शिक्षकहरूले चाहिँ आफ्नो यो बहुदलीय व्यवस्थामा आस्थाको हिसाबमा विभिन्न मान्छेहरूले विभिन्न किसिमको चाहिँ दृष्टिकोण राखे तापनि साङ्गठनिक हिसाबले शिक्षकहरू कुनै पनि पार्टीसँग चाहिँ नजिक चाहिँ भएर सङ्गठन खोल्न पाइन्न भन्ने नै कुराहरू बढ्ता मात्रा उठाइएको छ र नेपालको कन्टेक्स्टमा त्यो मात्रै होइन त्यो पनि अहिलेको कन्टेक्स्टमा धेरै कुराहरू आएको किनभने हिजोदेखि चाहिँ राजनैतिक परिवर्तन नेपालमा जुन हिसाबबाट राजनैतिक परिवर्तन भयो त्यो परिवर्तन सँगसँगै नेपालमा चाहिँ शिक्षक लगायत धेरै अरू विशेष गरी चाहिँ एउटा जनवर्गीय सङ्गठनहरू बन्यो त्यस सन्दर्भमा शिक्षकहरू पनि त्यो भित्र प्रवेश गरेको अवस्था रहेको कारणले अबको कन्टेक्स्टमा चाहिँ यो विद्यालयहरूसँग रिलेटेड भएर शिक्षकहरू कुनै पनि जनवर्गीय सङ्गठनसँग अथवा चाहिँ पेसागत सङ्गठन बाहेक पेसागत हिसाबबाट एउटा सङ्गठन बाहेक अरू सङ्गठन हुनु हुँदैन भन्ने हिसाबबाट पनि यो कुरा चाहिँ आएको छ। तर वास्तवमा के हो त भने सबैको मुख्य चासो के हो भने शिक्षकलाई चाहिँ सपोर्ट गर्नुपर्छ र विद्यार्थीको चाहिँ शिक्षण सिकाइलाई चाहिँ राम्रो गर्न सक्ने मुख्य कम्पोनेन्ट शिक्षक हो। त्यसैले शिक्षकलाई चाहिँ कसरी चाहिँ सपोर्ट गर्ने कसरी चाहिँ मोटिभेट गर्ने र कसरी चाहिँ सम्मानित गराउने भन्ने विषयमा सबैको चासो चाहिँ रहेको कुराहरू मैले चाहिँ जुन हिसाबबाट हिजोको छलफलमा पनि त्यही विषयमा सबैका कुराहरू आएका छन् र हामीले चाहिँ के हो त भने गुणस्तरीय शिक्षा दिनको लागि शिक्षक गुणस्तरीय शिक्षक यसको अर्थ चाहिँ एकदमै क्वालिफाइड शिक्षक आवश्यक छ प्रतिस्पर्धाको बाट चाहिँ अबको शिक्षक नियुक्ति हुनुपर्छ र अहिलेसम्म भइरहेको जुन किसिमको कुरा छ यसलाई चाहिँ कसरी चाहिँ गुणस्तरीय शिक्षक कसरी चाहिँ योग्य शिक्षक चाहिँ राख्न सकिन्छ भन्ने कुराहरू चाहिँ नेपालको चाहिँ एउटा चाहिँ यो अहिलेको चाहिँ विधेयक बन्दा चाहिँ त्यो कुरालाई सुनिश्चित गरेर जानुपर्छ भन्ने विषय नै मुख्य हिसाबबाट उठेको
हजुर। गुणस्तरीय शिक्षाको कुरा गरिरहँदा गुणस्तरीय शिक्षकको आवश्यकता अपरिहार्य हुन्छ। अब यसमा विधेयकमा चाहिँ अब शिक्षकहरूलाई आकर्षण गर्ने विषयहरू चाहिँ के कसरी समेटिएका छन्? अब अहिले हेर्ने हो भने शिक्षक नै नपाउने हो कि भन्ने अवस्था पनि आइरहेको छ। यो आफ्नो प्राथमिकता चाहिँ शिक्षक शिक्षण भन्दा चाहिँ अन्य विषयतर्फ जाँदा चाहिँ गुणस्तरीय शिक्षकहरू आगामी दिनमा झनै खडेरी पर्ने हो कि भन्ने एउटा चिन्ताको विषय पनि उठेको छ। अब यसलाई चाहिँ सम्बोधन गर्ने गरी विधेयकमा चाहिँ कसरी समेट्नुपर्छ?
अब यो कुरा के हो भने हरेक विषयलाई विधेयकले कतिपय सम्बोधन गर्न नसक्न पनि सक्छ किन त्यसका डिटेल आउटहरू यहाँ चाहिँ इन्डिकेटिभ रूपमा चाहिँ राखेर त्यसका डिटेलहरू शिक्षा नियमावलीमा चाहिँ राख्न सकिने विषय हो र शिक्षा नियमावलीसँग सँगसँगै पनि अहिले विधेयक लेखिसकेपछि यो चाहिँ सँगसँगै शिक्षा नियमावलीको ड्राफ्ट पनि गर्नुपर्छ भन्ने पनि आयो। एउटा कुरा के हो भने शिक्षक उत्पादनको विषय चाहिँ विशेष गरी युनिभर्सिटीसँग जोडिएको छ, विश्वविद्यालयहरूसँग जोडिएको छ। अहिले विश्वविद्यालयहरूले शिक्षक उत्पादन गर्ने किसिमको कुराहरूमा पनि विश्वविद्यालयमा जुन हिसाबबाट नेपाल सरकार र विश्वविद्यालयको बीचको चाहिँ सहकार्य हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन। त्यसो भएर पनि शिक्षक प्रिपेरेसनको कुरा सबभन्दा प्रमुख हो कि हामीले अहिले किन त भन्दाखेरि शिक्षालाई शिक्षक जुन हिसाबबाट तालिम प्राप्त शिक्षकहरू उत्पादन गर्ने कुराहरू थियो अहिले तालिम प्राप्त शिक्षकहरू नपाइएर फेरि तालिम प्राप्त नभएका शिक्षकहरू पनि राख्नुपर्छ र त्यसपछि उनीहरूलाई तालिम दिएर अगाडि बढाउनुपर्छ भन्ने पनि भयो। अहिले हामीले भर्खरै के देखेका छौँ भनेदेखि शिक्षक सेवा आयोगले चाहिँ लिएको परीक्षामा शिक्षकहरू जुन किसिमले नेपाल सरकारलाई शिक्षक सेवा आयोगले नेपाल सरकारलाई चाहिने शिक्षकहरूको चाहिँ जुन डिमान्ड गर्यो त्यो चाहिँ भने जस्तो शिक्षकहरू अथवा चाहिए जति शिक्षकहरू नपाएको अवस्था पनि हो। त्यसो भएर पनि यो विधेयकले चाहिँ कतिपय सन्दर्भमा शिक्षक उत्पादन शिक्षक प्रिपेरेसनको कुरा शिक्षक कस्तो शिक्षक चाहिने हो र त्यो शिक्षकलाई कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषय पनि यहाँनिर चाहिँ आवश्यक छ भन्ने विषय पनि उठ्यो। किनभने हामीले एकातर्फ गुणस्तरीय शिक्षा पनि भन्ने तर प्रिपेरेसन गर्दा शिक्षक उत्पादनको कुरालाई हामीले चाहिँ राख्न सकेनौँ र त्यस्ता इन्स्टिच्युटहरू विशेष गरी विश्वविद्यालय नै हो शिक्षक उत्पादन गर्ने र विश्वविद्यालयसँगको सहकार्य र चाहिँ नेपाल सरकारले कसरी गर्न सक्छ र कसरी शिक्षक राम्रो शिक्षक उत्पादन हुन्छ भन्ने कुरा पनि यसमा समावेश गर्नुपर्छ भन्ने किसिमको कुराहरू चाहिँ त्यहाँ उठेको छ र यहाँ चाहिँ त्यो विषयलाई त्यति इन्डिकेटिभ रूपले दिए तापनि त्यसरी प्रष्ट रूपले चाहिँ शिक्षा विधेयकमा आएको कुराहरू छैन भन्ने कुराहरू पनि उठेको हुनाले पनि यो विषय पनि एकदमै समावेश भएर लगेर जानुपर्छ। किनभने अहिलेको कन्टेक्स्टमा जुन एआईको जमाना छ, सूचना तथा प्रविधिको चाहिँ जुन जमाना छ, अहिले चाहिँ विशेष गरी नयाँ कम्पिटिसनमा अहिलेका विद्यार्थीहरू धेरै अगाडि छन् र ती विद्यार्थीहरूलाई सँगसँगै अगाडि लाने र गुणस्तरीय शिक्षा दिनको लागि शिक्षक तयारीको कुरा सबभन्दा मुख्य भएको हुनाले शिक्षक तयारी कसरी गर्नुपर्छ भन्ने विषय पनि यो विधेयकमा चाहिँ राख्नुपर्छ भन्ने विषय पनि उठेको छ र मलाई लाग्छ कि यो विषयहरू अहिले जुन हिसाबबाट सुझावहरू आएका छन् अब यो समितिले यो तयार गर्दा अन्तिम ड्राफ्ट तयार गर्दा यी विषयहरूलाई समेटेर जान्छ र जसरी माननीयज्यूहरूले चाहिँ यो चाहिँ यसमा संशोधन प्रस्ताव राख्नुभएको छ र त्योभित्र चाहिँ यो जुन किसिमको छलफल चलेको छ र भोलि चाहिँ दफावार छलफल चाहिँ हुँदै जाँदाखेरि यो कुरा हुन्छ भन्ने हामीलाई लाग्छ।
अब अर्कोतर्फ शिक्षा क्षेत्रलाई गैर नाफामूलक बनाइनुपर्छ भन्ने आवाज पनि छ, तथापि अहिले हेर्दा हाम्रा विद्यालयहरू पाँच तारे स्तरकादेखि लिएर एउटा सामान्य स्तरका समेत रहेका छन्। अब यो अवस्थालाई चिर्नका लागि अब कसरी अगाडि बढ्न सकिन्छ? अब एकातिर गैर नाफामूलक शिक्षालाई लिनुपर्छ भन्ने छ, तर तथापि अब पाँच तारे हैसियतमा विद्यालयहरू परिवर्तन गरिँदैछ, त्यो हैसियतसँग विद्यालय सञ्चालन गरिँदैछ, अर्कोतर्फ सामान्य अवस्थाका विद्यालयहरू सामान्य नागरिकका सामान्य अभिभावकका छोराछोरीहरू पनि त्यहाँ पढ्नुपर्ने बाध्यता छ। अब यसलाई चाहिँ कसरी मिलाएर लान सकिन्छ? यसले झन् असमानता आगामी दिनमा ल्याउने हो कि भन्ने एउटा चिन्ता पनि छ।
त्यो पक्कै पनि अहिले खास गरी अनिवार्य तथा निशुल्क शिक्षाको विषय पनि उठिरहेको छ र नेपालको संविधानले शिक्षालाई मतलब नेपाली नागरिकलाई चाहिँ राज्यले चाहिँ जुन शिक्षा चाहिँ सबैलाई दिनुपर्ने विशेष गरी त्यो कुराहरू उठिरहेको छ र विशेष गरी राज्यले संविधानको सन्दर्भमा चाहिँ समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने भनेर चाहिँ जुन किसिमको कुरो छ र त्यसमा चाहिँ अर्कोतर्फ के छ भने सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिताको कुरा र सार्वजनिक निजी साझेदारीको विषय यो सबै कुराहरू चाहिँ उठिरहेको अवस्था चाहिँ छ। त्यसैले एकातर्फ संविधानले के छ त भन्दाखेरि शिक्षामा नागरिकको चाहिँ जुन किसिमको स्वतन्त्रता अथवा चाहिँ अभिभावकको च्वाइसको कुरा पनि उठिरहेको छ। त्यसो भएर यसलाई चाहिँ नेपालको कन्टेक्स्टमा अहिले चाहिँ धेरै कुराहरू उठ्दाखेरि अहिले चाहिँ सबै कुराहरू राज्यले चाहिँ सम्पूर्ण कुराहरू लिएर अथवा अहिलेको चाहिँ रिसोर्सेसहरू शिक्षालाई चाहिने जुन किसिमको रिसोर्सेसहरू त्यो रिसोर्सको व्यवस्थापन अहिले भर्खरैको अवस्थामा राज्यले सबै कुराहरू गर्न सक्छ भन्ने कुराहरूमा एकदमै शङ्काको कुरा सबैबाट उठेको छ। त्यसो भएर पनि अहिले बिचको बाटो विशेष गरी एकातर्फ सार्वजनिक शिक्षालाई एकदमै सपोर्ट गरेर नेपालमा विशेष गरी एकदमै पिछडिएको जुन किसिमको वर्ग छ, सामुदायिक विद्यालयमा चाहिँ जुन हिसाबले चाहिँ जुन किसिमको चाहिँ वर्ग बाल बालिकाहरू आउँछन् त्यसको सुनिश्चित र त्यसको गुणस्तरीय शिक्षाको सुनिश्चितता नेपाल सरकारले लिनुपर्ने र त्यत्तिकै हिसाबले प्राइभेट सेक्टरलाई चाहिँ नियमन गरेर जानुपर्छ भन्ने विषयहरू चाहिँ यहाँनिर उठ्यो। किन भन्दाखेरि अहिले चाहिँ जहाँसुकै जुनसुकै हिसाबले हेर्दाखेरि पनि रिसोर्स बिना चाहिँ कुनै पनि हिसाबले शैक्षिक क्षेत्रमा राम्रो किसिमको शिक्षण सिकाएको कुरा अथवा हरेक विषयहरूलाई रिसोर्स चाहिने कुराहरू चाहिँ छ। त्यसैले राज्यले शिक्षाको चाहिँ लगानी बढाउनु पर्छ र शिक्षाको लगानी बढाउँदा शिक्षालाई अनिवार्य तथा निशुल्क को रूपबाट चाहिँ दिनलाई सुनिश्चित गर्नुपर्छ भन्ने कुराहरू एकातर्फ छ भने एकदमै अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनको कुराहरूलाई सुनिश्चित गर्नको लागि राज्यले लगानी बढाएर पनि अगाडि बढाउनु पर्ने कुरा एउटा र दोस्रो कुरो के छ भन्दाखेरि अहिले जुन किसिमको प्राइभेट एजुकेसनको कुरा निजी शिक्षाको कुरा छ निजी शिक्षालाई गुठीमा लैजाने कुराहरू एउटा र दोस्रो कुरो के हो त भन्दाखेरि सँगसँगै चाहिँ यसको नियमन गरेर यो निजी शिक्षा पनि सँगसँगै अगाडि जान दिने भन्ने विषयहरू चाहिँ यो चाहिँ जुन विधेयकमा प्रस्तावित छ र यो विषयलाई एकदमै यो पेचिलो विषय बनेको हुनाले यसलाई अझै पनि छलफल चाहिने कुराहरू चाहिँ विज्ञहरूले उठाउनु भएको छ। त्यसैले मलाई लाग्छ कि यसलाई यो जुन किसिमको अनिवार्य शिक्षाको कार्यान्वयन र निजी शिक्षालाई पनि सँगसँगै लाने विषयहरू यो चाहिँ सहकार्य गरेर जानुपर्ने अवस्था र सर्टेन के अरे राज्यले चाहिँ यस्ता खालका मापदण्डहरू बनाउनु पर्यो जुन किसिमको कुरा के हो त भन्दाखेरि यो गैर नाफामूलक भन्ने कुराहरू एउटा आयो, सेवामूलक भन्ने खालको कुरा आयो, तर कसरी सेवामूलक हुने हो त भन्ने क्वेसन्स पनि यहाँ उठेको हुनाले यो दुईटै विषयलाई सँगसँगै लानको लागि अझै चाहिँ यसलाई चाहिँ डिटेल छलफल गरेर जानुपर्छ भन्ने विषय चाहिँ अगाडि बढेको छ। किन भन्दाखेरि राज्यले जुन संविधान त सबैलाई चाहिँ जुन किसिमको शिक्षा उपलब्ध गराउने र अनिवार्य निशुल्क शिक्षाको ग्यारेन्टी गर्ने कुराहरू चाहिँ जुन राज्यले गरेको छ कतिपय विषय अनिवार्य निशुल्क शिक्षा चाहिँ दिने र अन्य माथिल्लो तहको शिक्षालाई चाहिँ नियम कानुन बनाएर चाहिँ अगाडि बढ्ने भनेको हुनाले नियम कानुन बनाउँदा यी सम्पूर्ण विषयहरूलाई चाहिँ व्यवस्थित गरेर जानुपर्छ भन्ने विषय नै उठिरहेको छ र त्यस हिसाबले चाहिँ नेपालको अहिलेको शिक्षालाई एकदमै सबै बाल बालिकाहरू विशेष गरी पछाडि परेको सेक्टर जस्तै अपाङ्गता भएका अनि पछाडि परेका वर्गहरू त्यो सबैलाई सुनिश्चित हुने गरी चाहिँ शिक्षा दिने र त्यो शिक्षा चाहिँ ग्यारेन्टी गर्ने सन्दर्भमा प्राइभेट एजुकेसनलाई पनि एउटा व्यवस्थित हिसाबबाट र नियमन गर्दै र एकदमै यसलाई चाहिँ पनि त्यस हिसाबबाट चाहिँ यो प्यारेन्टल चोइसको हिसाबबाट चाहिँ त्यो कुराहरू चाहिँ अगाडि लैजाने र त्यसलाई चाहिँ व्यवस्थित गर्ने हिसाबले अझै छलफल गरेर अगाडि जानुपर्छ भन्ने विषय चाहिँ अझै पनि छलफलको रूपमा रहेको छ।
अब अहिले शिक्षा क्षेत्रलाई पालिका स्तरमा अधिकार पनि दिएको छ, विद्यालय अनुगमनदेखि लिएर अब त्यहाँ प्रधानाध्यापक नियुक्ति गर्नेदेखि लिएर थुप्रै अधिकारहरू पालिकालाई पनि दिएको छ। अब यसको प्रभावलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब यो 8-10 वर्षको यो अवधि यो पुग्न लाग्यो, यसको अब प्रभावकारितालाई चाहिँ कसरी हेर्न सकिन्छ? अब अहिले चाहिँ शिक्षकहरूलाई कुनै एउटा पालिकामा बाँधेर राख्नु हुँदैन, उनीहरूको जुनसुकै ठाउँमा पनि सरुवा हुन सक्ने बनाउनु पर्छ भन्ने धारणा एक थरी छँदैछ। अब शिक्षक सेवा आयोग दिएर शिक्षक त्यो पास गरेर नियुक्ति हुने प्रक्रियालाई चाहिँ अन्त्यमा गएर एउटा पालिकामा सीमित गर्नु हुँदैन भन्ने कुराहरू पनि छन्।
एकदम धन्यवाद। यो विषय सबैभन्दा अहिले नेपालको संविधानले जुन हिसाबले तीन तहको सरकार बनायो, तीन तहको सरकार बनिसकेपछि स्थानीय तहमा विशेष गरी विद्यालय तहको शिक्षाको व्यवस्थापकीय पक्ष स्थानीय सरकारलाई जिम्मेवारी दियो र हामीले चाहिँ के हो त भने हेर्नुपर्ने विषय संविधानको कार्यान्वयनको विषय चाहिँ सबैभन्दा मुख्य विषय हो र हामीले चाहिँ जब हामीले स्थानीय तहलाई एउटा सरकार स्थानीय सरकार नै बनाएर चाहिँ नेपालको संविधानले व्यवस्था गरेको छ भने स्थानीय तहको सबै किसिमको चाहिँ व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको हो र त्यस सन्दर्भमा चाहिँ विशेष गरी विद्यालय सञ्चालन व्यवस्थापन सबै गर्ने चाहिँ स्थानीय सरकारको भएको हुनाले हरेक विषय चाहिँ प्रशासनिक विषयहरू स्थानीय तहमा स्थानीय सरकारकै अन्तर्गत हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ र विशेष गरी हामीले यो कुराहरू निर्कल गर्नुभन्दा पहिला उत्तरदायित्वको एकाउन्टेबिलिटीको प्रश्न, गभर्नेन्सको प्रश्न चाहिँ सबभन्दा मुख्य हो। त्यसैले गभर्नेन्सको कुराहरूमा जहाँ चाहिँ जुन किसिमको चाहिँ एउटा एकाउन्टेबिलिटीको चाहिँ कुराहरू स्थापित हुँदैन भने विद्यालय सञ्चालन गर्ने कुराहरू पनि व्यवस्थित हुन सक्दैन। त्यसो भएर पनि मुख्य गरेर विद्यालयमा काम गर्ने शिक्षकहरू प्रधान अध्यापक प्रति, किनभने प्रधान अध्यापकलाई चाहिँ स्ट्रङ एकदम बलियो बनाउनु पर्छ भन्ने विषय पनि उत्तिकै उठेको छ, र यो चाहिँ खुला प्रतियोगिताबाट प्रधान अध्यापकको नियुक्ति गर्नुपर्छ भन्ने कुरा पनि उत्तिकै उठेको छ, किनभने प्रशासन नेतृत्व भनेको सबभन्दा मेजर कुरो हो, र त्यसपछि चाहिँ प्रधान अध्यापक व्यवस्थापन समिति प्रति उत्तरदायी हुने, र समग्रमा व्यवस्थापन समिति चाहिँ स्थानीय सरकार प्रति उत्तरदायी हुने, र स्थानीय सरकारले आफ्नो टेरिटोरी भित्रको चाहिँ शिक्षाको व्यवस्थापन गर्न संघीय सरकारले दिएको रिसोर्सेस बाहेक स्थानीय तहबाट पनि रिसोर्सेसहरूको मोबिलाइज गर्ने सबै अधिकार चाहिँ स्थानीय तहलाई भएको हुनाले स्थानीय तहले नै यो धेरै किसिमको व्यवस्थापकीय पक्ष मिलाउनु पर्छ भन्ने छ। तर यहाँले उठाउनु भएको जुन शिक्षकको सरुवाको विषय जहाँसम्म छ, विशेष गरी धेरै किसिमको विषयगत कुराहरू र अन्य हिसाबले चाहिँ यो चाहिँ टेक्निकल पाटो हो, यो प्रशासनिक पाटो मात्रै होइन कि यो स्थानीय तहभित्रको चाहिँ विषयहरू स्थानीय सरकारले हेर्ने कुराहरू छ भने स्थानीय तहभन्दा बाहिर पनि जानुपर्ने जुन टेक्निकल्ली कुनै पनि विषयहरू पठन पाठन गर्ने कुराहरूमा चाहिँ एउटा पालिकाभन्दा बाहिर जानुपर्ने कुराहरूमा त्योभन्दा माथिल्लो निकायले चाहिँ त्यसको व्यवस्थापन गर्नुपर्ने र त्यहाँ चाहिँ जुन किसिमको टेक्निकल्ली एउटा चाहिँ शिक्षकलाई सपोर्ट गर्ने हिसाबबाट सर्टेन एउटा टेक्निकल चाहिँ सपोर्ट चाहिँ गर्ने किसिमका व्यवस्थाहरू पनि गर्नुपर्ने, किन भन्दाखेरि शिक्षकलाई अहिले जुन किसिमको शिक्षक सपोर्टको कुराहरूलाई, शिक्षक तालिमका कुराहरू, उसलाई सिकाउने कुराहरू, फेसिलिटेसन गर्ने किसिमको कुराहरू जुन हिसाबले चाहिँ पठन पाठनलाई राम्रो पार्न पर्छ भन्ने विषयका कुराहरू छन्, त्यो विषय स्थानीय तहमा त्यो किसिमको रिसोर्सेस, त्यो किसिमको चाहिँ जुन किसिमको एउटा चाहिँ स्रोत साधन चाहिँ छैन। त्यसो भएर पनि यो कुरालाई चाहिँ त्यसभन्दा माथिल्लो निकायले सपोर्ट गर्नुपर्छ, फेसिलिटेसन गर्नुपर्छ। हुनसक्छ अहिले के छ भने शिक्षा भनेको सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीभित्र पनि छ र कतिपय कुराहरू चाहिँ साझा दायित्वभित्र पर्दछन् र त्यो साझा दायित्वभित्र फेसिलिटेसन गर्ने कुरा जहिलेसुकै सङ्घीय सरकारले स्थानीय तहलाई जिम्मा दिइसकेपछि आफूले छोडिदिने कुरो होइन नि। कतिपय विषयहरू टेक्निकल म्याटरहरूमा चाहिँ सङ्घीय सरकारले सपोर्ट गरिराख्ने र स्थानीय तहमा प्रशासनिक हिसाबले एउटा चाहिँ स्थानीय तहको शिक्षा सुधार्ने गर्ने काम स्थानीय तहले गर्नुपर्ने हो। त्यसैले यो कुराहरूमा ब्यालेन्स हिसाबबाट अगाडि जानुपर्छ भन्ने विषय नै उठेको हुनाले पनि यो लाइनमा ठुलो दायराभित्र शिक्षकहरूको सरुवा गर्नुपर्ने परिस्थितिमा स्थानीय तहमा चाहिँ विशेष गरी आधारभूत तहको कुराहरूमा सानो युनिट राखे पनि हुने, तर माध्यमिक तहमा चाहिँ अलिकति ठुलो युनिट बनाउनु पर्छ भन्ने हिसाबले चाहिँ कुरा उठिरहेको छ। यो प्रादेशिक रूपबाट जसरी शिक्षक सेवा आयोगले अहिले चाहिँ छनौट प्रक्रियामा अगाडि जुन छनौट प्रक्रिया गर्छ र त्यसपछि चाहिँ यो नियुक्तिको लागि चाहिँ पठाउँछ, तर त्यो नियुक्ति गर्ने कुराहरू शिक्षक कस्तो चाहिन्छ भन्ने विषयहरू स्थानीय तहमा शिक्षाकोलाई राम्रो पार्नको लागि, गुणस्तरीय शिक्षा दिनको लागि कस्तो शिक्षक चाहिन्छ भन्ने खालको कुराहरू त्यो रोज्न पाउने अधिकार चाहिँ स्थानीय तहलाई हुनुपर्छ भन्ने विषय पनि उत्तिकै पेचिलो रूपमा उठेको हुनाले यो विषय पनि अझै चाहिँ छलफलको विषयमा रहेको छ। र अहिले चाहिँ यहाँले जुन किसिमको कुराहरू सोध्नुभयो यो चाहिँ अन्तिमसम्म डिसिजन यही हुनुपर्छ भन्ने विषय त हामीले चाहिँ अन्तिममा माननीय ज्यूहरूले नै निर्णय गर्नुपर्ने विषय हो र नेपाल मतलब समितिले निर्णय गर्नुपर्ने विषय हो। तर इस्यु आएका इस्युहरूलाई यो हिसाबले के हो त भन्दाखेरि विद्यालयले गुणस्तरीय शिक्षा दिने हो भने विद्यालयले शिक्षा रोज्न पाउनुपर्छ भन्ने विषय पनि उत्तिकै उठेको छ। त्यसैले यी विषयहरूलाई चाहिँ एकदमै गहिरोसँग एउटा समन्वयकारी भूमिकाबाट निभाउनुपर्छ भन्ने विषय नै त्यहाँभित्र अहिले विज्ञहरूले उठाउनु भएको छ।
भनेपछि अब यो विधेयकलाई अझ परिपक्व र सबै विषयहरूलाई चाहिँ समावेश गर्ने गरी लानका लागि थुप्रै अब उठेका सवालहरूलाई सम्बोधन गर्न जरूरी छ र यो अझै यो विधेयकमाथिको छलफल चाहिँ अझै छलफल चाहिँ आवश्यकता देखिन्छ होइन।
एकदमै अहिले हामीले हेर्दाखेरि विशेष गरी के अरे यो विधेयकमा अहिले सैद्धान्तिक हिसाबका विषयहरू पनि अझै चाहिँ निर्कल हुन सकिरहेका चाहिँ छैनन्। त्यसो भएर पनि अहिले दफावार छलफलमा जानुभन्दा अगाडि कतिपय सैद्धान्तिक विषयहरूलाई निर्कल गरेर अगाडि जानुपर्ने स्थिति छ। त्यसो भएर पनि मुख्य कुरो के हो त भने नेपालका बालबालिकाहरूले अहिले अन्तर्राष्ट्रिय रूपमा आएको परिवर्तन सँगसँगै जुन हिसाबले अहिले चाहिँ जुन जसरी चाहिँ संसार अगाडि बढेको छ शिक्षामा इन्फर्मेसन र कम्युनिकेसनको जुन जमाना छ, मतलब एआई के अरे आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरूसम्म आइपुग्यो, त्यसैले अहिले बच्चाहरू जसरी अगाडि बढेका छन् त्यसैले स्टुडेन्ट प्यारेन्ट्सहरूलाई बच्चाहरूलाई शिक्षण सिकाइलाई हरेक बच्चाहरूको त्यहाँ ती बच्चाहरू चाहिँ समाजमा हरेक किसिमका बच्चाहरू छन् एउटा चाहिँ त्यो प्रत्येक वर्गलाई र प्रत्येक चाहिँ हरूलाई विशेष गरी अपाङ्गता सहित समाजमा परिपक्व परेका वर्गहरू
हजुर हामी कुराकानी गर्दैथ्यौ शिक्षाविद सँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष समेत रहनुभएका महासोम शर्मासँग विशेष गरी अहिले संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल चलिरहेको छ र यो विधेयकमाथि भएका र उठेका विषयहरूमा केन्द्रित रहेर हामीले छलफल गर्यौं आजको अन्तर्सम्वाद यति नै प्राविधिक साथी राजु थापालाई धन्यवाद म प्रवीण पोखरेल बिदा हुन्छु नमस्कार